यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। भारतको 5 दिने भ्रमण पूरा गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वदेश फिर्ता। परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणका लागि नयाँ दिल्लीमा। बाँदर तथा अन्य वन जन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका विषयमा सुझाव दिन सरकारद्वारा गठित कार्यदलको आग्रह। विदा समाप्त भएपछि पनि सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन सामान्य प्रशासन मन्त्रालयको आह्वान। हाजिर हुन नआएमा कार्यवाही गर्ने चेतावनी। र चीनका राष्ट्रपति शी जिनपिङ सोमबारबाट उत्तर कोरियाको भ्रमण गर्ने। समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्कनु भएको छ। स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा भएको भ्रमणका क्रममा भएका भेटवार्तामा पारदर्शी र स्पष्ट ढंगमा कुराकानी भएको बताउनुभयो। सभापति लामिछानेले कनेक्टिभिटीदेखि धार्मिक पर्यटनसम्म हाम्रा प्राथमिकता र हाम्रो सम्बन्धबाट कस्तो लाभको अपेक्षा गरेका छौं भन्ने सवालमा प्रष्ट खाका राखेको बताउनुभयो।
कनेक्टिभिटीका कुराहरूदेखि लिएर धार्मिक पर्यटनसम्मका कुराहरूमा हाम्रा प्राथमिकताहरू के हुन् र हामी हाम्रो सम्बन्धबाट कस्तो लाभको अपेक्षा गरिरहेका छौँ, हाम्रा सम्बन्धहरू कहाँ पुगुन् भन्ने हामीले चाहना राखिरहेका छौँ, त्यसको स्पष्ट खाका हामीले राखेका छौँ र त्यसैभित्र केन्द्रित रहेर बैठकहरू भएका छौँ। र हामीले एउटा के भने के ल्यायौं के पायौं भन्ने कुरा होइन, सँगै कहाँ पुग्यौं भन्ने कुरा जरुरी हो। नेपालले आफ्नै क्षमताले आफ्नै क्यापासिटीले गर्ने कुराहरू कयौं छन् भने कयौं कुराहरू सहकार्य सद्भावका आधारमा हामीले अगाडि बढ्नुपर्ने कयौं विषयहरू रहन्छन्। त्यसको एउटा नयाँ सरकार बनिसकेपछि एउटा मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने लगानीका कुराहरूमा, सहकार्यका कुराहरूमा र हाम्रो वर्षौंदेखि रहेको एउटा सद्भावपूर्ण सम्बन्धका आधारमा हामीले राष्ट्रका रूपमा कुन लाभलाई लिन सक्छौ र कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौ भनेर प्राथमिकताहरू छुट्याएर कुराकानी गर्ने अगाडि बढेको छ। राजनीतिक तवरमा भएको एउटा राजनीतिक दल र अर्को राजनीतिक दलको निमन्त्रणामा भएका विषयहरू भएको हुनाले मैले भने जस्तै यो चरणमा हामी प्रवेश गरेका छौँ। त्यसै चरणबाट आफ्ना कुरा स्पष्ट राखिसकेपछि अस्पष्ट लुकी अपारदर्शी सम्बन्धहरू होइन, पारदर्शी स्पष्ट कहाँ जाने भन्ने कुराको गन्तव्य तय गरेर हिँड्न सुरु गरिएको यात्रा भएको हुनाले यो एक हिसाबले रिसेट जस्तो पनि हो। कयौं विषयको यो रिसेट गर्ने काममा यो भ्रमणले मद्दत गर्छ भन्ने मैले आशा गरेँ।
सभापति लामिछानेले सीमा समस्यालाई कूटनीतिक माध्यमबाट सहज ढंगले समाधान गर्ने गरी अघि बढ़ने बताउनुभयो। कूटनीतिको विषयलाई जिम्मेवार र संवेदनशील ढंगबाट बुझ्न पनि सभापति लामिछानेले आग्रह गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली पुग्नु भएको छ। आजदेखि 24 गतेसम्म भारतको औपचारिक भ्रमणका लागि उहाँ आज नयाँ दिल्ली पुग्नु भएको हो। उहाँलाई नयाँ दिल्लीस्थित इन्दिरा गांधी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापा तथा भारतको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गर्नुभएको थियो। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले उहाँका समकक्षी डाक्टर जयशंकरसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायत विषयमा छलफल हुनेछ। परराष्ट्र मन्त्री खनाल भ्रमण सम्पन्न गरी यही जेठ 24 गते काठमाण्डु फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन आह्वान गर्दै हाजिर नभए कार्यवाही प्रक्रिया अघि बढ़ने चेतावनी दिएको छ। मन्त्रालयले आज एक सूचना जारी गरी अध्ययन विदा तथा असाधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना निजामतीमा अध्यावधिक नभएका कर्मचारीलाई 3 दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख अध्यावधिक गराउन आह्वान गरेको छ। मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय स्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा वा असाधारण विदा स्वीकृत भएका कर्मचारीको विवरण, विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए वा नभएको तथा अन्य विवरण राष्ट्रिय किताबखाना निजामतीसँग समन्वय गरी यकीन गर्न र 3 दिनभित्र अभिलेख अध्यावधि गराउन सूचनामा अनुरोध गरिएको छ। सरकारले बाँदर तथा अन्य वन्य जन्तुले बाली नालीमा पुर्याइरहेको क्षति नियन्त्रणका उपाय खोज्न सर्वसाधारणबाट सुझाव संकलन शुरू गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत गठित मानव वन जन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले त्यस विषयमा 15 दिनभित्र राय सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो। बाँदर, बदेल, नीलगाई, तुम्सी लगायतका वन जन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका लागि कार्यदलले सर्वसाधारण तथा विज्ञहरूसँग सुझाव माग गरेको हो। मन्त्रालयका उपसचिव एवं कार्यदलका सदस्य शीला गेवालीले किसान, स्थानीयता, सरोकारवाला निकाय तथा विज्ञहरूको अनुभव र प्राविधिक सुझावका आधारमा व्यवहारिक तथा कार्यान्वयन योग्य समाधान खोज्न लागेको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौती बीच आर्थिक समृद्धि र वातावरण संरक्षणलाई सँगसँगै अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। विश्व वातावरण दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने नाराले नेपालको दिगो विकास यात्रालाई मार्गदर्शन गर्ने बताउनुभयो। मन्त्री चौधरीले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून रहे पनि हिमालयदेखि तराईसम्म यसको असर प्रष्ट देख्न थालेको बताउनुभयो। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियाल सहितको टोलीले आज कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामको प्रगतिका विषयमा जानकारी लिएको छ। सभामुख अरियाल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले कञ्चनपुरका विभिन्न क्षेत्रको अवलोकनका क्रममा दोधारा चाँदनी सुक्खा बन्दरगाहको प्रगतिका विषयमा जानकारी लिनुभएको हो। भारत सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा निर्माणाधीन सुक्खा बन्दरगाहमा पर्खाल निर्माण, आवास निर्माणका साथै मलेरिया नालामा पुल निर्माण लगायतका काम भइरहेका छन्। 2,37,00,00,000 भारतीय रूपैयाँमा निर्माण भइरहेको सुक्खा बन्दरगाह 30 महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने सहमति भएकोमा सुक्खा बन्दरगाहको हालसम्म 18% प्रगति भएको छ। सम्पत्ति छानबिन आयोगले तोकिएको सबै पदाधिकारी तथा व्यक्तिले यही जेठ मसान्त भित्र आफ्नो सम्पत्तिको विवरण बुझाउन सक्ने विश्वास गरेको छ। सार्वजनिक पदमा रहेका, पदबाट सेवानिवृत्त भएका वा हटिसकेका व्यक्तिले आफै वा आफ्नो प्रतिनिधि वा हुलाक वा आयोगको इमेल मार्फत विवरण तथा उजुरी बुझाउन सक्ने व्यवस्था गरिएको छ। आयोगले 2048 देखि 2083 सालसम्मको कुनै समावधिमा सार्वजनिक पद धारण गरेका व्यक्तिले पदीय दुरूपयोग गरी अस्वाभाविक कमाई गरेको देखिए उजुरी गरी छानबिन प्रक्रियामा सहयोग गर्न सम्बद्ध सबैसँग अनुरोध पनि गरेको छ। सरकारले वैदेशिक रोजगार व्यवसाय तथा सम्बन्धित निकायलाई श्रमिकहरूको नियमित अनुगमन गर्न निर्देशन दिएको छ। विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौता अनुसार तलब, सेवा सुविधा तथा सुरक्षित आवास नपाएको लगायतका गुनासो बढ़दै गएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले युवा, श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै नियमित अनुगमन कार्यान्वयन गराउनका लागि निर्देशन दिएको हो। वैदेशिक रोजगारमा गएका नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा तथा श्रम अधिकारको प्रभावकारी संरक्षणका लागि विभिन्न व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको पत्रमा उल्लेख छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
एसई सकियो, अब रमाइलो सुरु भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सूचना तथा संचार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा देखिएको भनिएको आर्थिक अनियमितता, प्रक्रियागत कमजोरी, तथा वित्तीय अनुशासन उल्लंघन सम्बन्धी विषयमा अध्ययन एवं छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रालयले विभिन्न निकायमा परेका उजुरी, महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई समेत आधार बनाएर स्वतन्त्र र तथ्यपरक अध्ययनका लागि समिति गठन गरेको जनाएको छ। इन्जिनियर डाक्टर आभास मास्केको संयोजकत्वमा गठित समितिमा उमेश रूपा खेती, टीकाराम कार्की र नवीन कुमार मिश्र सदस्य हुनुहुन्छ। मन्त्रालयका अनुसार सार्वजनिक सेवा प्रसारण संस्थाले आफ्ना च्यानलहरू भू उपग्रह मार्फत प्रसारण गर्न विदेशी सेटेलाइट ब्याण्ड विथ सेवा प्रदायक कम्पनीसँग सन् 2002 हालसम्म निरन्तर रूपमा भाड़ा सम्झौता गर्दै आएको र ती सम्झौतामा समय समयमा च्यानल थप गर्ने, स्ट्याण्डर्ड डेफिनेशनबाट हाई डेफिनेशनमा रूपान्तरण गर्ने, पूरक सम्झौता गर्ने तथा उपकरण खरिद सम्बन्धी निर्णयहरूमा प्रश्न उठ्दै आएका छन्। मन्त्रालयले यी सम्पूर्ण विषयको अध्ययन गरी 21 दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने कार्यदेश सहित समिति गठन गरेको हो। बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बीपी राजमार्ग अवरूद्ध हुन थालेपछि काभ्रे प्लानचोक स्थित सड़क खण्डमा रातको समयमा गराउँदै आइएको अनिश्चितकालीन बन्द आजदेखि पुनः थप गरिएको छ। जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले वर्षा लगायत जोखिमका कारण एक महिनादेखि साँझ 5 बजेदेखि बिहान 5 बजेसम्मको बन्दलाई 2 घण्टा घटाएर पुनः अनिश्चितकालीन रूपमा राजमार्गमा आवागमन बन्द गराइएको हो। अर्को सूचना जारी नभएसम्म रातको समयमा गराइएको बन्दलाई 2 घण्टा घटाएर साँझ 6 देखि बिहान 5 बजेसम्म गराइएको समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्लाधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। यसैबीच प्रहरीले राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। चीनिया राष्ट्रपति सी चिनपिङले आगामी हप्ता उत्तर कोरियाको राजकीय भ्रमण गर्नुहुने भएको छ। सन् 2019 पहिलो पटक हुन लागेको यो भ्रमणलाई चीनले प्याङयङसँगको आफ्नो प्रभाव र रणनीतिक सम्बन्ध पुनः मजबूत बनाउने प्रयासका रूपमा हेरिएको छ। चीन र उत्तर कोरियाले सार्वजनिक गरेको जानकारी अनुसार सीले सोमबारदेखि मंगलबारसम्म उत्तर कोरियाको भ्रमण गर्नुहुनेछ। उहाँको पछिल्लो भ्रमण जून 2019 भएको थियो। यो भ्रमण उत्तर कोरियाली नेता किम जोङ उनले पछिल्ला वर्षहरूमा रूससँग निकटता बढ़ाइरहेका बेला हुन लागेको हो। विशेष गरी युक्रेन युद्धमा समर्थन स्वरूप उत्तर कोरियामाथि रूसलाई सैनिक र परम्परागत हतियार उपलब्ध गराएको आरोप लाग्दै आएको छ। यद्यपि चीन अझै पनि उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र प्रमुख सहायता प्रदायक बनेको छ। अब आर्थिक समाचार।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर भएको बताउनु भएको छ। शुक्रबार विश्व वातावरण दिवसको अवसरमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रद्वारा आयोजित नेपालमा ग्रीन हाइड्रोजन विकासमा भएका पहलहरूको राष्ट्रिय समीक्षा कार्यशालालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जल विद्युत तथा अन्य नवीकरणीय ऊर्जाको प्रचुर सम्भावना भएकोले नेपाल ग्रीन हाइड्रोजन उत्पादनका लागि अत्यन्त सम्भावनायुक्त मुलुक रहेको बताउनुभयो। उहाँले विश्वभर यसले ऊर्जा सुरक्षा सुदृढ गर्न, औद्योगिक प्रतिस्पर्धात्मक क्षमता बढ़ाउन तथा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न महत्वपूर्ण योगदान दिने धारणा समेत राख्नुभयो। मन्त्री श्रेष्ठले स्वच्छ ऊर्जाको उपयोग मार्फत ग्रीन हाइड्रोजन उत्पादन गरी औद्योगिक विकास, ऊर्जा विविधीकरण तथा निर्यातको नयाँ सम्भावना सिर्जना गर्न तथा ऊर्जा आत्मनिर्भरता र हरित औद्योगिकीकरणलाई समेत गति दिन सकिने उल्लेख गर्नुभयो। कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव चिरञ्जीवी चटोतले आगामी आर्थिक वर्षको बजेटमा हेटौँडामा 2.5 मेगावाट क्षमताको ग्रीन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाका रूपमा अघि बढ़ाउने व्यवस्था बजेटले गरेको जानकारी दिनुभयो। कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले ग्रीन हाइड्रोजन नीति 2080 कार्यान्वयन, सम्भावित परियोजना पहिचान तथा लगानी प्राथमिकता निर्धारण सम्बन्धी अध्ययन समेत गरिरहेको जानकारी दिनुभयो। ताप्लेजुङमा बन्ने 166 मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनको टुङ्गो लागेको छ। ग्लोबल आईएमई ब्याङ्क लिमिटेडको अगुवाईमा 166 मेगावट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। आयोजनाको प्रवर्धक कम्पनी क्रिस्टल पावर डेभलपमेन्ट कम्पनी प्राली र सहभागी ब्याङ्कहरू बीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो। सम्झौतामा ग्लोबल आईएमई ब्याङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत दीप चन्द्र रेग्मी र क्रिस्टल पावर डेभलपमेन्ट प्रालीका कार्यकारी प्रमुख कृष्ण प्रसाद आचार्य लगायत सह अगुवाई तथा सहभागी ब्याङ्कका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्नु भएको छ। उक्त आयोजनामा ग्लोबल आईएमई ब्याङ्कको अगुवाईमा बनेको कन्सोर्टियमले करिब 19 अर्ब रूपियाँ लगानी गर्नेछ। ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका स्थित तमोर नदीमा निर्माण हुने 166 मेगावट क्षमताको जलविद्युत आयोजनाको अनुमानित लागत 25 अर्ब रूपियाँ रहेको छ। आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिका लागि नेपाल राष्ट्र ब्याङ्कले सुझाव माग गरेको छ। नेपाल राष्ट्र ब्याङ्कले इच्छुक आम सर्वसाधारण तथा संघ संस्थाले असार 5 गते भित्र इमेल मार्फत सुझाव दिन सक्ने व्यवस्था गरेको जनाएको छ। सुझाव दिनका लागि नेपाल राष्ट्र ब्याङ्कले मनिटरी पोलिसी nrb.org.np बाट मौद्रिक नीतिका लागि सुझाव दिन सकिने भनेको छ। साउन 15 गते भित्र राष्ट्र ब्याङ्कले आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी अघि बढ़ाएको हो। नेपाली शेयर बजारमा शुक्रबार कारोबार मापक नेप्से परिसूचक 2 अंकले घटेको छ। यस दिन नेप्से परिसूचक 11.37 अंकले घटेर 2755.41 सीमित भएको छ। यस दिन कुल 351 कम्पनीहरूका 1,27,32,868 किता शेयरहरू 5,62,56,12,000 मूल्यमा किनबेच भएका छन्।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। खेल समाचार अजय बमबाट।
एसियन गेम्स पुरूष क्रिकेट छनौट प्रतियोगिताको फाइनल प्रवेशका लागि नेपालले ओमनसँग खेल्ने भएको छ। शुक्रबार भएको खेलमा हङकङसँगको फराकिलो हार बिहोर्दै समूह बीको उपविजेता बनेको ओमनले आइतबार हुने पहिलो सेमी फाइनलमा नेपालको सामना गर्दैछ। ओमन र नेपाल बीचको सेमी फाइनल खेल आइतबार बिहान 7:15 शुरू हुनेछ। नेपाल आफ्नो समूहमा अपराजित रहँदै समूह विजेता भएको हो। समूहमा रहेको नेपालले चीन र मलेसियासँग फराकिलो अन्तरमा जीत निकालेको थियो। नेपाल र ओमन तथा दोस्रो सेमी फाइनल खेल्न लागेका हङकङ र मलेसियाले सेप्टेम्बरमा जापानमा हुने एसियाली खेलकुदको पुरूष क्रिकेटका लागि छनौट भइसकेका छन्। एसियाली खेलकुदको पुरूष क्रिकेटमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान तथा जापान यसअघि नै छनौट भइसकेका छन्। यो 19 महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन लुम्बिनी सुदूरपश्चिम तथा गण्डकी प्रदेशले विजयी शुरूआत गरेका छन्। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा कर्णालीको सुर्खेतमा शुक्रबारबाट शुरू भएको प्रतियोगिताको पहिलो दिन घरेलु प्रदेश कोशी र बागमती पराजित भएका छन्। प्रतियोगितामा 7 प्रदेशका प्रादेशिक टीमहरूको सहभागिता रहेको छ। जापानको नायोगामा आगामी असोजमा हुने 20 एसियाली खेलकुदमा नेपालको तर्फबाट 21 खेलमा 111 खेलाडी सहित कुल 157 जनाले सहभागिता जनाउने भएका छन्। नेपाली खेलकुदको सर्वोच्च कार्यकारी सरकारी प्रतिनिधि राष्ट्रिय खेलकुद परिषदले 21 खेलमा 111 खेलाडी, 27 प्रशिक्षक र 21 व्यवस्थापक गरी कुल 157 जनालाई सहभागी गराउने निर्णय गरेको जानकारी गराएको छ। यही अनुसार देशको अन्तर्राष्ट्रिय सहभागिता गराउने जिम्मेवारीमा रहेको नेपाल ओलम्पिक कमिटी एनओसीले सम्बन्धित खेलका खेलाड़ी, प्रशिक्षक तथा व्यवस्थापकलाई सहभागी गराउने प्रक्रिया शुरू गर्नेछ। आगामी असोज 3 गतेदेखि जापानको नायोगमा हुने 20 एसियाली खेलकुदमा महादेशका 46 देशबाट 10,000 भन्दा बढ़ी खेलाड़ीले विभिन्न 43 खेलमा 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। नेपालले यसपालि पहिलो पटक स्वर्ण पदक सहित कम्तीमा 10 पदक जित्ने लक्ष्य राखेको छ।
अब मौसम। आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी सबै प्रदेशका 1-2 स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम सम्माको वर्षा, हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भारतको 5 दिने भ्रमण पूरा गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वदेश फिर्ता। परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणका लागि नयाँ दिल्लीमा। बाँदर तथा अन्य वन जन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका विषयमा सुझाव दिन सरकारद्वारा गठित कार्यदलको आग्रह। विदा समाप्त भएपछि पनि सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन सामान्य प्रशासन मन्त्रालयको आह्वान। हाजिर हुन नआएमा कार्यवाही गर्ने चेतावनी। र चीनका राष्ट्रपति शी जिनपिङ सोमबारबाट उत्तर कोरियाको भ्रमण गर्ने। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।